نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا آمنوا بالله ورسوله. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي. يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معلم الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلام عليك يا رسول الله صلى الله تعالى عليك وسلم. اللہ تعالی جل مجده ہر ایمان والوں سے یہ مطالبہ اور ڈیمانڈ کر رہا ہے کہ یا ایھا الذین آمنوا آمنوا باللہ ورسولہ. اے ایمان والو، ایمان لاؤ اللہ اور اس کے رسول پر. یہ اس آیت کریمہ کا ترجمہ ہے. ایمان والوں سے فرمایا جا رہا ہے ایمان لاؤ. ایمان کہتے ہیں مان لینے کو. اس کا مطلب یہ ہوا کہ جس چیز کو مانا جائے تو اس چیز کے لیے جتنی چیزیں کمپلسری اور ضروری ہیں وہ بھی مانی جائے. صرف کہہ دینا کہ میں نے مان لیا ہے، یہ ماننا ایمان نہیں. آپ کے صورت میں ریلوے اسٹیشن ہے نا، ایک آدمی کہتا ہے کہ یہ ریلوے اسٹیشن ہے، اس بلڈنگ کو میں ریلوے اسٹیشن مانتا ہوں. تو جب ریلوے اسٹیشن اس نے مان لیا تو ریلوے اسٹیشن کے لیے جتنی چیزیں ضروری ہیں سب کو ماننا پڑے گا. وہاں ریلوے لائن ہے، اسے بھی ماننا پڑے گا. وہاں سگنل ہے، سگنل تین قسم کے ہوتے ہیں، ایک ہے ہوم سگنل، ایک ہے اسٹارٹر سگنل اور ایک ہے آؤٹر سگنل. میں ریلوے کا آدمی نہیں ہوں، بتا رہا ہوں. ریلوے لائن کو جس نے کہا یہ اسٹیشن میں مانتا ہوں، تو اسے یہ بھی تو ماننا پڑے گا کہ یہاں ریلوے پٹری بچھی ہوئی ہے. اسے یہ بھی ماننا پڑے گا کہ تین قسم کے سگنل لگے ہوئے ہیں، ایک اسٹارٹر ہے، ایک ہوم سگنل ہے اور ایک آؤٹر. اب اس کی تشریح آپ جا کے کسی گارڈ اور انجن ڈرائیور سے پوچھ نہیں پڑتا. یہ ایک اسٹیشن کے اندر ریلوے لائن کا ہونا کمپلسری ہے، سگنل کا ہونا کمپلسری ہے، اور بھی بہت سی چیزیں ہیں، میں نے مثال دی ہے. اب ایک شخص کہتا ہے کہ میں اس کو اسٹیشن مانتا ہوں لیکن یہاں ریلوے لائن نہیں. آپ اس شخص کے بارے میں کیا؟ ارے ماننا نہیں ہے، یہ مذاق کرنا ہے. کہتا ہے اسٹیشن ہے لیکن یہاں کوئی سگنل نہیں. یہ تو ریلوے اسٹیشن کا مطلب کیا ہوتا ہے؟ ماننے کا مطلب یہ ہے کہ جب آپ کہتے ہیں میں اس کو مانتا ہوں تو اس چیز کے لیے جتنی چیزیں کمپلسری ہیں اسے بھی ماننا پڑے گا. نہیں، ایک شخص کسی کو کہتا ہے یہ انسان ہے، انسان مانتا ہے لیکن کہتا ہے اس کا پیر اس کے سر پر بولتا یہ پیر نیچے نہیں مانتا. ارے تو انسان کیا بھوکی کھوپڑی کا ہوتا ہے؟ इंसान जैसा है वैसा मान, उसके पैर भी है और नीचे है, हाथ ऊपर है, आंख माथे में है, बोलता नहीं इंसान मानता हूँ, लेकिन आंख उसकी कलवे में है। ऐसा आदमी मानता नहीं है, मजाक करता कहता है कि मैं मानता हूँ लेकिन ये उड़ नहीं सकता, ये कोई मानता? हमारे काहे बापू को बोलता है मैं मानता हूँ कि ये नाक पढ़ते हैं लेकिन इनको नाक याद नहीं है, जब पढ़ते हैं तो याद नहीं है, ये क्या मतलब? रेलवे स्टेशन है तो लाइन मानना पड़ेगा, सिग्नल मानना पड़ेगा, नाकहा को नाक याद है मानना पड़ेगा, इंसान कैसा है उसकी आंख नाक है मानना पड़ेगा, ये है मानने का मतलब। अब एक शख्स कहता है मैं सरवरे कायनात मदनी कादरा मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को नबी मानता हूं। तो नबी मानने का मतलब क्या है? नबी के लिए जो चीज जरूरी है उसे भी मानना पड़ेगा। रेलवे स्टेशन के लिए लोहे की लाइन बिछी हुई मानना पड़ेगा, और अगर नहीं मानते तुम रेलवे स्टेशन का नाम मानना कह रहे हो ये मानना नहीं है। एक तरफ रेलवे स्टेशन भी कह रहे हो और बोलते हैं सिग्नल है ही नहीं, मान बोलता नबी है तो नबी के लिए कंपलसरी ये है कि वो गैब भी जाने, नबी के माने हैं गैब जानने वाला, शायर के माने शेर कहने वाला, मुकर्रर के माने तकरीर करने वाला, कारी के माने कयाद करने वाला। कितनी आसानी है समझ रहा है, कारी मानते हो फिर बोलते हो कि ये कयाद नहीं कर सकते, ये तो मजाक है। शायर मानते हो और कहते हो शेर उसको कहना नहीं आता। अरे नबी को जब भले मानुष नबी मानता है तो नबी कहते ही उसको है जो गैर जानता। एक तरफ बोलता हुजूर नबी है और दूसरी तरफ बोलता है कि दीवार के पीछे का इल्म नहीं है, नबी को गैर नहीं है। तो ये नबी के मानने के साथ मजाक और खिलवाड़ करना। रेलवे स्टेशन को मानता है और रेलवे लाइन नहीं मानता, स्टेशन के साथ मजाक है, लेकिन स्टेशन के साथ मजाक करने वाले को दीवाना जरूर कहेंगे, लेकिन मुस्तफा के नबी मानकर गैब का इनकार करने वाले को दीवाना नहीं कहेंगे, काफिर कहेंगे। नबी को नबी मानता है और कहता है इनके बाद भी नबी आ जाएगा वो फिर मुसलमान नहीं रहेगा। अल्लाह ताला इरशाद फरमाता है मा काना मुहम्मदुन अबा अहदिन रिजालिकुम वलाकिन रसूलल्लाहि व खातमन नबिय्यीन। मा काना मुहम्मद, हुजूर अकरम किसी मर्द के बाप नहीं। आप कहेंगे हुजूर के बेटे हजरत कासिम थे, लेकिन अरबी में मर्द उसको कहते हैं बड़े को, और जब छोटा है उसे मर्द नहीं कहते, उसे बच्चा कहते हैं। आपकी भी जबान में अगर मैं कहूँ यूसुफ भाई बच्चे हैं तो सब हंसेंगे, है ना? और किसी नन्हे मुन्ने बच्चे को लाए बोले ये मर्द आ गया, ये आदमी आ गया, आदमी है। लेकिन इसी तरह अरबी में रिजाल कहते हैं मर्दों को बड़े के, और छोटे को सिबियान कहते हैं बच्चे को। अल्लाह ताला फरमाता है मा काना मुहम्मदुन अबा अहदिन मिन रिजालिकुम, ऐ लोगो तुम में से किसी मर्द के मेरे मुस्तफा बाप नहीं। ये क्यों आए? कुछ एक सहाबी थे हजरत ज़ैद, حضور اکرم صلی اللہ علیہ وسلم نے انہیں اپنا متبنا بنایا تھا. متبنا کے معنی منہ گولا بیٹا. حضور اکرم صلی اللہ علیہ وسلم نے انہیں اپنے بیٹے کی طرح پالا تھا, رکھا تھا اور ان کو اپنا منہ گولا بیٹا بنایا تھا. تو لوگ کہنے لگے اس زمانے میں کہ یہ ابن محمد ہیں صلی اللہ علیہ وسلم, حضور کے یہ بیٹے ہیں, حضور کے یہ بیٹے ہیں, یہ مشہور ہو رہا ہے. تو رب العالمین نے اس کی تربیت کی کہ میرے حبیب کسی مرد کے باپ نہیں ہیں. آپ بولے گی اس کی کیا ضرورت پڑے؟ اس کی ضرورت اس لیے ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کو وہ تمام خوبیاں اللہ نے عطا کی جو گزرے ہوئے انبیاء کرام کو خوبیاں ملی. اگلے نبیوں کے بیٹے جو ہیں وہ بھی نبی ہوئے, اگلے انبیاء کے بھائی بھی نبی ہوئے. حضرت موسیٰ نبی ہیں, حضرت ہارون ان کے بھائی ہیں, اللہ نے انہیں کی نبوت دی. حضرت ابراہیم نبی ہیں, حضرت اسماعیل اور اسحاق ان کے بیٹے ہیں, اللہ نے انہیں بھی نبوت دی. حضرت یعقوب علیہ السلام نبی ہیں, ان کے بیٹے حضرت یوسف یہ بھی نبی ہیں. اسی طرح سے بہت سے انبیاء کرام کے بھائی اور بیٹے نبی. اب حضور کے بیٹے کو اگر اللہ تعالی زندہ رکھتا, ویسے سننا یہی بات ہے, حضرت قاسم طیب طاہر جتنے بھی آپ کی اولاد مدینہ ہے, اگر وہ زندہ رہ کر کے جوان اور بڑے ہوتے تو اللہ تعالیٰ ان کو نبوت دیتا کہ نہیں دیتا؟ کیونکہ اگلے نبیوں کی اولاد نبی ہوئی ہے, یہ ایک خوبی ہے. اگر حضور کی بھی اولاد ہوتی تو نبوت ملنی چاہیے. رب نے بچپن ہی میں ان کو وفات دے دی تاکہ حضور اکرم صلی اللہ علیہ وسلم کے بیٹے جوان ہو کر نبوت کے حقدار نہیں بن سکتے. نبوت مصطفیٰ پر ختم ہو گئی ہے, اس لیے جتنے آپ کی اولاد بھی اللہ نے بچپن میں انہیں وفا. دوسری بات ہے کہ حضور کا کوئی بھائی نہیں, سچے دار بھائی, لیکن حقیقی بھائی کوئی نہیں ہے. حضور اکرم صلی اللہ علیہ وسلم پر نبوت ختم ہو گئی. اللہ تعالیٰ فرماتا ہے ما کان محمد ابا احد من رجالکم ہاں ولکن رسول اللہ وخاتم. وہ اللہ کے رسول ہیں, وہ کسی کے باپ نہیں ہیں. باپ کی طرح ان کی عزت مت کرنا, رسول کی طرح ان کی عزت کرنا, یہ بڑا نازک مسئلہ ہے. باپ کی طرح عزت نہیں, باپ کی عزت اپنی جگہ پر ہے, مصطفیٰ کی عزت رسول کی طرف تک کرنا. باپ کی عزت کیسے کرتے ہو؟ قرآن فرماتا الا تقل لهما اف ولا تنهرهما. اے لوگو, اپنے ماں باپ کو جب تم اپنی حیات میں زندہ پاؤ فلا تقل لهما اف ولا تنهرهما, اپنے باپ کو اف مت. جانتے ہیں جیسے اگر باپ جا رہا ہے اور آپ کسی کام میں تھے اور باپ کا پیر آپ کے پیر سے لگا کر ایسی ٹھوکر لگ گئی, باپ کون ہے اس کی بھی کہنے کی اجازت ہے؟ باپ نے اگر کچھ کہہ دیا تو آپ یہ نہ گالی ہے اور نہ باپ کو مارنے کے برابر ہے. اوپ بے اختیار زبان سے نکل گیا. باپ کے کسی عمل کے مقابلے میں तो रब फरमाता है बाप को उफ कहने की भी इजाजत नहीं है, अगर कह दिया तो बेअदब और गुनहगार होगा। और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का मर्तबा तो बहुत ऊंचा, बाप के सामने उफ कहना बेअदबी है, अब मुस्तफा के सामने उफ कहना ये तो कुफ्र बन जाएगा। नबी अकरम बाप की तरह नहीं है, वलाकिन रसूल अल्लाह, वो रसूल है, उनकी इज्जत अपने बाप जैसे मत करना, बहुत ऊंचा दर्जा है। अगर बाप को भी कुर्बान करने की नौबत आए तो उनके नाम पर कुर्बान कर देना, औलाद को कुर्बान करने की नौबत आए तो कुर्बान करना, और सिर्फ रसूल ही नहीं, आगे इरशाद फरमाता है वलाकिन रसूल अल्लाह व खातम नबीयीन, और वो नबियों के सिलसिले को खत्म करने वाले। वलाकिन रसूल अल्लाह कहकर के कुरान खामोश नहीं हो रहा है, बल्कि एक सिफत और बयान कर रहा है कि मेरे हबीब ये सारे नबियों और रसूलों के सिलसिले को खत्म कर देने वाले हैं, अब इनके बाद कोई नबी और रसूल नया पैदा होने वाला नहीं। एक और बात सुनो, पहले अल्लाह ने फरमाया कि वलाकिन रसूल अल्लाह, वे रसूल अल्लाह है, और बाद में फरमाया कि खातम नबीयीन, नबियों के सिलसिले को खत्म करने वाले हैं। एक तरफ रसूल फरमाया और बाद में खातम नबीयीन फरमाया, वजह क्या है आज ये सुन लो, हर रसूल नबी है लेकिन हर नबी रसूल नहीं, ये इतनी बात है, आप भी समझ लो। रसूल किसे कहते हैं? रसूल वो है जो नया मजहब, नई किताब, नई शरीयत लेकर आए, वो है रसूल। और हर रसूल के लिए नबी होना भी जरूरी है, लेकिन नबी वो है जो सिर्फ नबी है, तो वो नई शरीयत, नई किताब लेकर नहीं आता, वो सिर्फ नबी है। और हर नबी रसूल नहीं होता, लेकिन हर रसूल नबी है। हजरत मूसा रसूल हैं, उनके ऊपर तौरात उतरी, हजरत हारून सिर्फ नबी है, रसूल नहीं, इसलिए कि उन पर कोई किताब नहीं उतरी, जो किताब हजरत मूसा पर उतरी है उसी किताब की ये तबलीग कर रहे हैं, उसी किताब की इशाअत कर रहे हैं, उसी किताब और शरीयत पर अमल कर रहे हैं। हजरत हारून अलैहिस्सलाम नबी है, रसूल नहीं है, और हजरत मूसा नबी भी है और रसूल भी है। अल्लाह ताला फरमाता है वलाकिन रसूल अल्लाह वखातम नबीयीन, मेरे हबीब रसूल हैं और नबियों के सिलसिले को खत्म कर देने वाले। जब नबियों का सिलसिला खत्म हो गया तो ऑटोमेटिक रसूल का सिलसिला भी खत्म हो गया, इसलिए कि जो रसूल होगा उसका नबी होना जरूरी है। और जब नबी ही आना बंद हो गया, दरवाजा खत्म हो गया, बंद कर दिया गया, अब किसी नबी के आने का सवाल ही नहीं पैदा होता। मैं इसलिए कह रहा हूँ कि ये हमारे हुजूर के मानने के लिए बुनियादी चीज है कि हम उनको आखिरी नबी भी माने। जब उनको हम आखिरी नबी मानेंगे तभी नबी का मानना मानना होगा। स्टेशन को स्टेशन मानते हो तो लोहे की पटरी वहाँ माननी पड़ेगी, स्टेशन को स्टेशन मानते हो तो सिग्नल का मानना जरूरी है। इसी तरह मेरे नबी को नबी मानते हो तो खातमुन नबीयीन मानना भी जरूरी है, और अगर खातमुन नबीयीन नहीं मानते हो तो हुजूर के नबूवत के साथ मजाक कर रहे हो, और जो नबी की नबूवत से खिलवाड़ और मजाक करता है वो ऐसा काफिर होता है कि मन सकता भी कुफ्र ही व अजाब ही फकत कफर। आप कहेंगे ये हुक्म क्यों लगाया? यही लगाया है अल्लाह ने हुक्म। शैतान ने किससे मजाक किया? इब्लीस ने खिलवाड़ किससे किया था? तौहीद से नहीं किया, अल्लाह की वहदानियत का इनकार नहीं किया, रब्बुल आलमीन के एक होने का इनकार नहीं किया था। रब ने फरमाया मैंने आदम को खलीफा बनाया है, इसे मान। उसने कहा मैं इसकी इज्जत नहीं करूंगा। ये नहीं कहा कि मैं आदम को आदम नहीं मानता, आदम को आदम मान रहा था, लेकिन आदम नबी थे, नबी आदम को अल्लाह ने खलीफा और नबी बनाया था। ये आदम को जब तू आदम मान रहा है तो इसी आदम को अल्लाह ने नबूवत अता फरमाई है, उनकी नबूवत को मान ले, और जिसकी नबूवत है उसकी इज्जत करना वाजिब है। उसने कहा मैं इनकी ताजीम नहीं करूंगा। अल्लाह ताला ने फरमाया आदम को आदम मानता है, मैंने उनको नबी बनाया और तू उनकी ताजीम नहीं करेगा। वह काना मिलल काफी, ये काफी हो गया। नबी के लिए जो चीजें कंपलसरी हैं उन सब चीजों का मानना नबी का मानना है, और अगर किसी एक चीज का इनकार कर देता है तो इस्लाम में वो काफिर। अगर ये नबी की जो चीज अल्लाह ने जरूरी करार दी है उसमें से किसी एक चीज का इनकार कर दिया तो हम उसको मुसलमान नहीं। ये अपने जहन में आप रख लो, ये बड़ा नाजुक मसला है। इस सिलसिले में आज वो लोग कहते हैं कि ये इस किस्म की बात नहीं करनी चाहिए, इससे इख्तलाफ पैदा होता है, मिलजुल कर रहना चाहिए, और आजकल हमारे खिलाफ ये साजिश है वो साजिश है, सब साजिश है। मैं एक पॉइंट आपसे पूछना चाहता हूँ, ऐ मुसलमान, आज तुम्हारे खिलाफ इतनी साजिश नहीं है जितना कि सहाबे किराम के साथ साजिश हुई थी, हुजूर अकरम के साथ इतनी साजिश हुई थी। अल्लाह के रसूल के खिलाफ यहूदी थे, अल्लाह के रसूल के खिलाफ ईसाई थे, अल्लाह के रसूल के खिलाफ मुशरिकीन और कुफारे मक्का थे, अल्लाह के रसूल के खिलाफ आप पूजने वाले मजूसी पारसी थे, अल्लाह के रसूल के खिलाफ मुनाफिकीन थे। पांच पांच ग्रुप एक था, सहाबे किराम और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ साजिश कर रहा था। आज आपके खिलाफ कितने फिरके साजिश कर रहे हैं। वहां तो कत्ल हो रहा है, वहां आदमी जलाया जा रहा है, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के सहाबे किराम के साथ कैसी कैसी साजिश की जा रही है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के सहाबे किराम आकर ये अर्ज करते थे अलसना अलल हक या रसूल अल्लाह, क्या हम हक पर नहीं है अल्लाह के रसूल। तो आयते करीमा उतरी, अभी क्या तुम आजमाइश देख रहे हो? अगले नबियों के साथ तो वो आजमाइश हुई कि हत्ता जुल्जुलू वो झंडा दिए गए, और उनके जमाने के नबी आसमान की तरफ मुड़ करके कहते थे मता रसूल अल्लाह, अल्लाह की मदद क्या रसूल कहते। तो अल्लाह ताला इस मंजिल पर इरशाद फरमाता है कि ऐ मेरे ऊपर ईमान लाने वालों, ऐ रसूल के दामन से वाबस्ता होने वालों, सुन लो कि नसरल्लाह करीब, कि अल्लाह की मदद अब करीब आ गई। पहले आजमाइश होती है फिर मदद आती है। आजमाइश का ये मतलब नहीं है कि हम अपनी नजरियात अपने मजहब को छोड़ने की दावत लोगों को दें। अगर ऐसा होगा तो याद रखो दुनिया में शिद्दत और रुसवाई तुम्हारा मुकद्दर बन जाएगी। बड़ी बड़ी हुकूमतें गुस्ताखाने नबी की हैं, लेकिन आज दुनिया में इतना बड़ा इंसान मुसलमानों के खिलाफ हंगामा हो रहा है, कोई हुकूमत मुसलमानों की हिमायत में बोलने वाली नहीं होती। क्यों? अभी पाकिस्तान अपने को बहुत मजबूत मुल्क समझता है, वहां पर दीन इस्लाम की हिफाजत करने का सबको ठेका है, लेकिन इस मुल्क ने कितना बड़ा जुल्म किया है पाकिस्तान ने। हम हिंदुस्तान में रहकर खत्मे नबूवत की हिफाजत के लिए आवाज बुलंद करते हैं, वहां पर जब खत्मे नबूवत को खत्मे नबूवत के बारे में जो भुट्टू के जमाने में कानून पास हुआ था, आज अमेरिका कह रहा है उस कानून को खत्म करो। क्या पास हुआ था? ये पास हुआ था कि जो हुजूर के बाद किसी नबी के आने का इकरार करे वो मुसलमान ही नहीं, इसलिए कि वो नबी भी मानता है और नबी के बाद नबी आने का इकरार भी करता है। तो वहां पर पार्लियामेंट ने ये कह दिया था, लिख दिया था, कानून पास हो गया था कि ये गैर मुस्लिम है, मुस्लिम नहीं है, सारी नमाज रोजे एक तरह और नबी को खातमुल नबीयीन होने का इनकार कर रहा है। तो वहां की हुकूमत ने भी कानून पास कर दिया था कि ये मुसलमान है। अब अमेरिका कहता है कि नहीं, इस कानून को खत्म करो, उन्हें भी मुसलमान मानो। तुम्हारे बाप की शरीयत है ये ड्रम बजाने वाला, वो हमसे कानून चेंज करवाता है। रब कहता है कि वला फिर रसूल अल्लाह व खातम नबीयीन, मैंने मुस्तफा को रसूल भी बनाया, खातम नबीयीन भी बनाया। जो उन्हें रसूल न माने वो भी मुसलमान नहीं, जो खातम नबीयीन न माने वो। पाकिस्तान के उस जमाने के उलमाए अहले सुन्नत ने यह कानून पास करवाया, आज वही उलमाए अहले सुन्नत और आवाम शहीद हो रहे हैं। देवबंदी सुन ले, उन्होंने इनका साथ क्यों नहीं दिया? आज हिंदुस्तान में कहते चलो सब साथ मिलकर के काम करो, वहां क्यों नहीं साथ दिया? हम बड़ी सफाई के साथ कहते हैं कि धोखा देते हैं, साथ मिल करके करो, बड़ी साजिश हो रही है। वहां क्या साजिश नहीं थी? तुम्हारे बिजनेस के बारे में शादी हो रही है, तुम्हारे घर के बारे में साजिश हो रही है, तो मिलजुल करके पॉलिसी का ऐलान करते हो। वहां मुस्तफा के सिफते खातमुन नबीयीन के खिलाफ साजिश हो रही है, तो घर में बैठे हुए हो। जब पाकिस्तान की वजारत तुमको मिलने वाली थी तो फजल रहमान पगड़ी बांध के आया था, वजीर आजम मैं बनूंगा। अरे वजीर आजम बन जाते, रेसिडेंट बन जा, हम तो उसको वजीर आजम मानते हैं जो मुस्तफा की अजमत को मानता है। नहीं बन सका। आज खत्म नबूवत के लिए जब मसला आया है, साजिश करी है, तो सिर्फ बरेलवी, सिर्फ सुन्नी, सिर्फ इमाम अहमद रजा के मानने वाले, मसले के अहमद रजा के जो पासवान थे, कायद थे, वो सर से कफन बांध कर निकले, और सिर्फ उलमा नहीं निकले, ऐ लोगों तुम्हारे जैसे नौजवान पाकिस्तानी पुलिस के गोलियों से भूना, खुदा की कसम वो जवान अपने सीने को खोल कर खड़े हो गए कि मुस्तफा की अजमत पर मरना ही हमारी जिंदगी है। ये किसके अंदर जिगर
है?
हम खत्म नबूवत के तहफ्फुज़ का ऐलान करते हैं। अल्लाह ताला ने उन आवाम को ऐसी फतह अता फरमाई, ऐसी फतह अता फरमाई कि जो कुरानी कानून है उसमें किसी किस्म की चेंजिंग नहीं होगी। आज वही कानून अब भी पार्लियामेंट में चलेगा, हुकूमत को मानना पड़े। ये है आवाम की ताकत। ये पॉलिसी नहीं, मिलजुल करके रहने से हमारी ताकत घटती है, और अपने आप में दैनिक और बहादुरी का जोश पैदा करने से हमारी कुवत बढ़ती है। इसलिए दोस्तों, आज हिंदुस्तान में भी हम अजमत मुस्तफा का खून गाते हैं, और जब वक्त आएगा तो हमारी ये जानशारी का किरदार इंशाअल्लाह सामने आएगा। इसलिए हम बड़े वसूख के साथ इमाम अहमद रजा के दामन को पकड़कर और दुनिया के सामने ये ऐलान करते हैं رہنا بھی یہ اکرم صلی اللہ علیہ وسلم پر ہم سب کچھ قربان کر دیں گے اور عظمت نبوت پر ہر پانے نہیں دیں گے. یہ ہمارا مشن ہے کروں تیرے نام پہ جاں فدا, نہ بس ایک جاں دو جہاں فدا, ارے دو جہاں سے بھی نہیں جی بھرا. کیا کرو کیا کروڑوں جہاں نہیں, یہ ہے ایک مومن اور سنی کا کردار. اے سنیوں کہتے ہو لیکن سنی بن کر رہو, ہمیں 22,000 یزیدی بننے سے کوئی فائدہ نہیں ہے. 72 ہو لیکن حسینی بن کر کے بھی ہو, یہی ہماری زندگی ہے, آخرت کی کامیابی ہے. مل جل کر رہنا, ناپاکوں سے مل جل کر رہنا ہماری پالیسی نہیں ہے. بولے وہ بھی گاڑی ہے, یہ بھی گاڑی ہے, مل جل کر کے اور سکھ کی بھی گاڑی ہے, اس کی بھی پگڑی ہے. سکھ مت کہو, شیخ کہو, مرید ہو جاؤ, جاتے ہماری لاڑی بڑی پرفیکٹ ہے. ہم اپنی زندگی کے کردار کو تابدار بنانا نہیں چاہیں گے, مصطفیٰ کے وفادار ہمیشہ رہیں گے. اللہ تعالی ہم سب کو ختم نبوت کے سلسلے میں مضبوط رہنے کی توفیق عطا فرمائے, اس لیے کہ ہمارے ملک میں بھی قادیانی تیزی کے ساتھ ہر طرف بڑھتے جا رہے ہیں. دیہاتوں کو انہوں نے کور کرنا شروع کیا ہے, ابھی گجرات شاید اس لعنت سے محفوظ ہے. تلنگانہ, آندھرا, یوپی, مہاراشٹر کے بہت سے علاقے اس آگ میں جلنا شروع ہو گئے. جہاں غریب ہے یہ پہنچ جاتے ہیں کسانوں کے پاس, کہنے لگے السلام علیکم, آپ کے پاس کتنی زمین ہے؟ کہا ہم تو غریب آدمی ہے, چلو ہم تو ایک آپ کو زمین خریدوا دیتے ہیں, لیکن شرط یہ ہے کہ ہمارے ساتھ ایک مہینے کے لیے قادیان چلے چلو. قادیان کہاں ہوگا؟ میمان, اللہ کرے نہ مانو. یہ پنجاب میں, پنجاب کا ایک علاقہ ہے قادیان, وہیں یہ مرزا غلام احمد قادیانی پیدا ہوا. اعلی حضرت نے اس کی ایسی بکیا ابھیڑی کہ یہاں ہندوستان سے بھاگ کر کے اس کو وہاں جانا پڑا جہاں یہ گڑبڑیشن ہوتا ہے. ارے ہمارا ہندوستان الحمدللہ مضبوط ہے, یہ پاکستانی بزدل بن گئے ہیں. ہمیں پاکستان سے کوئی محبت نہیں ہے, ہمیں اس سے محبت ہے جو نبی سے محبت کرتا ہے. ہندوستان کے مسلمان نبی کی عظمت پر آج بھی تڑپتے ہیں اور اس پر قربان ہونے کے لیے تیار ہیں. ہم وہاں ہندوستان پاکستان کا ڈفرینس نہیں کرتے, ہم تو صرف مصطفیٰ کا پیار دیکھتے ہیں. جس ملک میں ان کے چاہنے والے ہیں اس ملک سے ہم کو بھی پیار ہے. رب العالمین ہم سب کو دین مصطفیٰ سے پیار کرنے کا طریقہ عطا فرمائے. وما علینا الا البلاغ, دعا کے لیے ہاتھ اٹھائیے. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. یا اللہ یا رحمان یا رحیم, ہماری اس بزم کو قبول فرما دے, گمراہوں کی گمراہیت سے نجات عطا فرما, جو بیمار ہیں انہیں شفا عطا فرما, جو بے روزگار ہیں انہیں روزیاں عطا فرما. الہ العالمین اپنے کرم سے ہمارے چھوٹے بڑے تمام گناہوں کو معاف فرما کر اپنے بخشے ہوئے بندوں میں شامل فرما دے. ہماری ماں بہنوں بہنوں کو اسلام کے راستے پر چلنے کی توفیق عطا فرما. الہ العالمین یہ مجمع آ رہا ہے تیرے حبیب کا ذکر سن رہا ہے, ان کے دلوں میں اس کے رسول کی شمع کو جو بھروسہ کیا ہے اس کی لو کو تیز سے تیز کر فرما دے. یا اللہ جو لوگ بے روزگار ہیں انہیں خوب روزیاں عطا فرما, جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما, جو گمراہیت کی طرف جا رہے ہیں انہیں صراط مستقیم عطا فرما. یا اللہ یا رحمان یا رحیم, دل مارا تو مستقیم بے حق اییاک نعبد و اییاک نستعین. ان اللہ و ملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل علی سیدنا و مولانا محمد و آلہ و اصحابہ و بارک وبارك وسلم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.
يا ربي سلام عليك يا رسول سلام عليك يا حبيبي سلام عليك
سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. السلام عليكم.